يا أيها الناس اعبدوا ربكم الذي خلقكم. اے لوگو، یہاں پہ الناس کا لفظ استعمال کیا گیا ہے. الناس کے معنی ہے سارے لوگوں کو. اللہ رب العزت نے یہاں پہ مخاطب کیا ہے کہ اے سب لوگوں، اور اس میں تینوں گروہ آگے ہیں. آپ نے سب سے پہلے مومنین کی صفات پڑھی، مومنین کے گروہ سے اللہ نے مخاطب کیا. پھر اس کے بعد آپ نے کافروں کے بارے میں پڑھا کہ جو انکار کرنے والے ہیں، کہ اب ان کو بھی اللہ نے یہاں پہ مخاطب کیا. اور تیسرا گروہ جو پڑھا وہ منافقین کے بارے میں. کتنے گروہوں کے بارے میں پڑھا؟ تین گروہوں کے بارے میں. اب یہاں پہ اللہ تعالیٰ نے تینوں گروہوں کو مخاطب کیا ہے. تو مومنین سے یہ کہا جا رہا ہے کہ آپ اپنے ایمان پر، بندگی پر، اطاعت پر قائم رہیں اور ہمیشہ قائم رہیں، اور اپنے ایمان اور اطاعت کو بڑھانے کی کوشش کریں، اس میں ترقی کی کوشش کریں. کافروں سے کہا جا رہا ہے کہ شرک چھوڑ دو، کفر اور انکار کی روش چھوڑ کر توحید پرستی اختیار کرو. اور مومنین سے کہا جا رہا ہے کہ اس کے بعد منافقین سے کہا جا رہا ہے کہ نفاق چھوڑ کر اخلاص پیدا کرو، دو رنگی چھوڑو، ڈبل فیس جو ہے یہ رویہ چھوڑ دو. یہاں پہ یا ایھا الناس، تمام انسانوں کو اللہ تعالیٰ نے دعوت دی ہے. فرمایا اعبدوا ربکم، اپنے رب کی عبادت کرو. آپ دیکھیے کہ اعبدوا یہ یہاں پہ آرڈر کا صیغہ ہے. اللہ رب العزت حکم دے رہے ہیں کہ تم سب عبادت کرو، اور عبادت کے اندر تین باتیں پائی جاتی ہیں. نمبر ایک پوجا اور پرستش، نمبر دو اطاعت اور فرما برداری، نمبر تین بندگی اور غلامی. تو تینوں معنی کے لحاظ سے عبادت کرنی ہے. اس کے معنی یہ ہیں کہ ہر وقت، ہر جگہ اور ہر کام کرتے وقت اپنی نیت کا جائزہ لینا، اخلاص پیدا کرنا، اور اس کے ساتھ جو ہے وہ اللہ کی رضا کے لیے جو ہے وہ کام کرنا. اب اس میں جوانی میں بھی اللہ کی بندگی کرنی ہے اور بڑھاپے میں بھی کرنی ہے، گھر کے اندر بھی، جائے نماز کے اوپر بھی، اور اس کے ساتھ یہاں پہ آپ یونیورسٹیز میں ہیں، کالجز میں ہیں، آپ اگر ڈاکٹر ہیں، آپ ہاسپیٹل میں ہیں، اپنی کلینک میں ہیں، اگر آپ جو ہیں وہ جاب کرنے والی ہیں تو آپ اپنے آفس میں ہیں، اگر آپ ماں ہیں تو ایک ماں کی حیثیت سے، بیوی ہیں تو بیوی کی حیثیت سے، اس سوسائٹی میں، اس دنیا میں رہتے ہوئے جو بھی حیثیت ہے، ایک بات یاد رکھنی ہے اور وہ یہ کہ اعبدوا ربکم، اپنے رب کی بندگی کرو. یہاں پہ اللہ رب العزت نے جو تعارف کروایا تو رب کا ذکر کیا. یہاں پہ اللہ کی کوئی اور صفت بھی آ سکتی تھی، لیکن رب اس کے معنی کیا ہے کہ رب جو تمہیں پالنے والا ہے، ایک حقیر سے نطفے سے ایک جیتا جاگتا انسان بنانے والا، وہ رب جس نے جو ہے وہ انواع و اقسام کی نعمتوں سے تمہیں نوازا، وہ رب جس کی انگنت نعمتیں اور ان کی بارش تم پر دن رات ہوتی رہتی ہے. ربکم، تمہارا اپنا رب، کسی اور کا رب نہیں. جیسے ماں اپنے بچے سے کہے کہ میں تمہاری ماں ہوں، ذرا سوچو تو صحیح کیسا کیسے ہوتا ہے کہ تم میرا کہنا نہیں مانتے. تو یہاں پہ کہا جا رہا ہے کہ لوگوں، بندگی اختیار کرو اپنے اس رب کی. اب اللہ تعالی اپنا تعارف کروا رہے ہیں کہ رب کون سا، الذی خلقکم، جس نے جو ہے وہ پیدا کیا تم کو، جس نے تمہیں پیدا کیا. تو تمہارا خالق ہے وہ، تمہیں پالنے والا ہے، تمہیں عدم سے وجود میں لانے والا ہے. نہ تھا کچھ تو خدا تھا، کچھ نہ ہوتا تو خدا ہوتا، ڈبویا مجھ کو ہونے نے، نہ ہوتا میں تو کیا ہوتا. تو اللہ نے تمہیں پیدا کیا، وہ تمہارا خالق، تم اس کی مخلوق. والذین من قبلکم، اور وہ لوگ بھی جو تم سے پہلے ہو گزرے. تمہارا بھی خالق ہے اور تم سے پہلی ساری مخلوقات کا خالق ہے. وہ جو ماں کے پیٹ کی تاریکیوں سے، گندگیوں سے نکال کر تمہیں جو ہے پاک، صاف، حسین اور جمیل انسان بنایا، کہ فرشتے بھی تیری پاکی پر رشک کریں، کہ تیرا درجہ جو ہے وہ فرشتوں سے بھی بڑھ کر ہے اگر تو اللہ کی اطاعت کرنے والوں میں شامل ہو جائے. اور پھر سب سے اہم بات کہ تجھے جو ہے وہ اللہ رب العزت نے بہترین انسان بنایا، احسن تقویم پر تجھے فائز کیا، اور اب کام کیا بنتا ہے؟ لعلکم تتقون. اب آپ دیکھیے کہ اب یہاں پر جو خاص بات ہے وہ بتائی جا رہی ہے کہ دنیا میں گمراہی، شرک، نفاق اور ریاکاری چھوڑ کر اب ایک ہی تمہارا فرض بنتا ہے، اور وہ یہ کہ تم توحید کو اختیار کرو اور اللہ سے ڈرنے والے بن جاؤ، شاید کہ تم متقی بن جاؤ. نعمتوں کا احساس دلا کر سارے انسانوں کو کہا جا رہا ہے، کافروں کو کہ تم انکار چھوڑ دو، منافقوں کو کہ تم دو رنگی چھوڑ دو، اور مسلمانوں کو کہا جا رہا ہے کہ تم جو ہے وہ اپنے خالق کو، اپنے معبود کو پہچانو، اور ایک بندگی میں جو ہے وہ اپنے آپ کو رنگ لو. اور عبادت کے اصل معنی یہ ہیں کہ آدمی حمدن اللہ کے آگے بچھ جائے، اس کی یاد، اس کی اطاعت میں زندگی گزارے. چند لمحے، چند گھڑیاں، صرف رمضان کے دن یا حج اور عمرے کے دن، یا پھر صرف جائے نماز پر جب بیٹھے ہوں، تو صرف وہی وقت نہیں بلکہ زندگی کا ایک ایک پل، زندگی میں ایک ایک کام، ایک ایک بات، پوری زندگی جو ہے وہ اللہ کی بندگی میں دے دی جائے. لعلکم تتقون. یہ ساری نعمتیں یاد کر کے ہو سکتا ہے کہ تم اللہ سے ڈرنے والے بن جاؤ، تم گناہوں کو چھوڑنے والے بن جاؤ. اب آپ دیکھیے کہ آیت نمبر جو ہے وہ 22 سے اللہ رب العزت جو ہے وہ مزید نعمتیں گنواتے ہیں. آیت نمبر 21 میں بھی انسان کے وجود کی نعمت جو ہے وہ اس کو اللہ تعالیٰ نے بتایا کہ تجھے وجود دینے والا، پیدا کرنے والا میں ہوں. اور مزید جو آیات ہیں اس میں اپنی نعمتیں گنوائی جا رہی ہیں، اور 21 سے لے کر 29 تک جو نعمتیں ہیں ایسی جو کہ محسوس ہوتی ہیں، جیسے انسان کا اپنا وجود، اب آپ دیکھیں کہ ہم اس کو محسوس کر سکتے ہیں. اب آیت نمبر 22 میں بھی اگر آپ دیکھیں گی تو اس میں اللہ تعالیٰ نے کھانا، پینا، روپیہ، مکان اور مزید نعمتوں کا ذکر کیا ہے. اب یہاں پہ فرمایا الذی جعل لکم الارض فراشا، الذی وہ ذات. اب یہاں پہ الذی جو ہے یہ اسم موصول ہے، اس کے معنی ہے کہ وہ تمہارا رب، جعل لکم الارض، جس نے تمہارے لیے زمین کا فرش بچھایا. الارض یہ لفظ جو ہے یہ اسم جنس ہے، اور یہ واحد اور جمع کے لیے بھی استعمال کیا جاتا ہے. اور ویسے اگر آپ دیکھیں تو الارض جو ہے اس کے لیے جمع بھی استعمال ہوتی ہے، لیکن کبھی الارض جو ہے یہ واحد کے لیے آتا ہے، اور کبھی یہ لفظ جو ہے یہ جمع کے لیے استعمال ہوتا ہے. اور اگر اس کو کبھی جمع کے لیے لایا جائے تو ایسے آتا ہے الاردون، الف لام الف را دواد وونون، الاردون. تو بہرحال یہاں پہ یہ اسم جنس ہے، اور جمع کے معنی میں آیا ہے کہ وہی تو ہے جس نے تمہارے لیے زمین کو بنایا، فراشن فرش، تو زمین کو فرش کے طور پر بچھایا. اب آپ دیکھیے کہ یہاں پہ ان نعمتوں کا ذکر کیا جا رہا ہے جو کائنات میں بکھری ہوئی ہیں، اور بتایا کہ انسان کے لیے فرش بچھایا. اب زمین جو ہے نہ تو پانی کی طرح نرم ہے کہ جس پر جو ہے وہ قرار نہ ہو سکے، اور نہ لوہے اور پتھر کی طرح سخت ہے کہ ہم اسے اپنی ضرورت کے مطابق آسانی سے استعمال نہ کر سکیں، بلکہ نرمی اور سختی کے درمیان ایسا بنایا جس میں تمام عام انسانی ضروریات جو ہیں وہ پوری ہو سکے، تمام انسان جو ہیں اپنی ضروریات زندگی جو ہیں اس میں پوری کر سکیں. تو یہ زمین جو ہے وہ کیا ہے؟ یہ اللہ کی بہت بڑی نعمت ہے کہ راحت بھی ہے، آرام بھی ہے، اور بڑے آرام سے اس میں جو ہے ہم اپنے سب کام کرتے ہیں. پھر فرمایا والسماء بنا. اب یہ دوسری نعمت ہے، پہلی نعمت زمین کو فرش بچھایا، دوسری نعمت والسماء بنا، اور آسمان کی چھت بنائی. اب آپ دیکھیے کہ یہاں پر جو ہے السماء، اس کا روٹ ہے سین میم و، اور یہ لفظ بلندی کے لیے استعمال ہوتا ہے، ہر وہ چیز جو بلندی پر ہوتی ہے. جیسے آپ دیکھیں کہ پودوں کے لیے بھی یہ لفظ استعمال ہوتا ہے کہ زمین کی نسبت پودے بلند ہوتے ہیں، اسی طرح یہ بارش المطر کے لیے بھی استعمال ہوتا ہے کہ بارش اوپر سے آتی ہے. और फिर ये आसमान के लिए भी आता है। बिना, बिना के मानी है छत, कि अल्लाह ताला ने आसमान को छत के तौर पर जो है वो बनाया। और ये जो आसमान है जिसको छत बनाया, बिना का रूट है बानून या, इसी से बिनान लफ्ज भी होता है जो इमारत के लिए बनाया होता है। तो यहाँ पे आसमान को छत बनाया, तो जमीन नीचे है आसमान ऊपर है, और आसमान जो है ये अल्लाह की ऐसी नेमत है कि अगर हम गौर करें तो नीला आसमान हमारे सरों पर छत की तरह अल्लाह ताला ने तान दिया है। वो अनजला मिनस समाई माअन, और उतारा आसमान से पानी। अब यहाँ पे अगर नजला होता तो मानी थे उतरने के, और अनजला है तो इसके मानी है कि उतारा। वो अनजला और उतारा मिनस समाई, आसमान से, मा अन पानी। यहाँ पे मा का लफ्ज जो है ये बारिश के लिए आया है, और अल्लाह ने आसमान से पानी बरसाया। तो बारिश भी अल्लाह की बहुत बड़ी नेमत है कि बुलंदी से बारिशों को बरसा कर फिर अल्लाह ताला जो है वो इंसान के लिए तरह तरह की नेमतें जो है वो पैदा करता है। अब आप देखें कि कुरान मजीद में अल्लाह ताला सूरत वाकया में पूछते हैं, अंतुम अनज़ल्तुमूहु मिनल मुज़नी अम नहनुल मुनज़िलून, क्या बारिश का पानी सफेद बादलों से तुमने उतारा या हम इसके उतारने वाले हैं। तो ये एक सवाल है जो अल्लाह ताला पूछते हैं कि ये मैं उतारता हूँ, बारिश मैं देता हूँ। सूरत अल-वाकिया आयत 69, 69। इसी तरह सूरत नबा में आयत 14 में फरमाया, وَأَنزَلْنَا مِنَ الْمُؤْصِرَاتِ مَاءً ثَجَّاجًا, हमने उतारा पानी भरे हुए बादलों से पानी का रेला। तो ये अल्लाह रब्बुल इज्जत की पैदा करदा जो है वो तीसरी नेमत है कि आसमान से बारिश। चौथी नेमत कि जब बारिश होती है फिर क्या होता है कि जमीन सोना निगलती है। فأخرج به من الثمرات رزقا لكم, फिर निकाले वही इसके जरिए, इस बारिश के जरिए। यहाँ पे ही की जमीर बारिश के लिए आई है कि इस पानी के जरिए, ये जो माँ का लफ्ज इस्तेमाल किया गया है कि इस पानी के जरिए अल्लाह ताला ने समरात फल निकाले। समरात जो है ये फलों के लिए इस्तेमाल होता है, इसका रूट है सा मीम रा, सा मीम रा, और फल ताजा हो या खुश्क, हर तरह के फल के लिए इसका इस्तेमाल होता है। और इसकी जमा असमार भी आती है, समरात भी आती है, और समर जो है फिर वाहिद। किसी भी दरख्त का खाने के काबिल हिस्से को भी कहते हैं, दरख्त के उन अज्जा को भी कहते हैं जिन्हें खाया जा सके, और हर चीज के नफे के पर भी ये लफ्ज इस्तेमाल होता है। मसलन आप देखें, जैसे कोई तिजारत कर रहा है तो कहे कि फिर इसका मुझे नफा क्या मिलेगा, तो उसके लिए भी समर लफ्ज बोला जाता है। और ये एक बड़ा मशहूर शेर है अरबी जबान का, अगर आप याद कर लें तो बड़ी अच्छी बात है। समरतुल इल्मी अल अमलु सालिह व समरतुल अमल सालिह अल जन्ना, कि इल्म का नफा क्या है, उसका फल क्या है, कि अमल सालिह, और अमल सालिह का समर यानी फल क्या है, अल जन्नत। फरमाया फिर तुम्हारे लिए अल्लाह रब्बुल इज्जत ने जो है वो तरह तरह के फल पैदा किए, और फल भी कैसे, रिज़्क़ुल लकुम, जो तुम्हारी ग़िज़ा है। अब यहां पर अल्लाह रब्बुल इज्जत ने चार नेमतों को गिनवाने के बाद ये कहा कि ये तुम्हारी अपनी कोशिश नहीं है बल्कि ये अल्लाह के पैदा करते करदा है। तो अल्लाह की पैदा करदा इन नेमतों को पाने के बाद तो तुम्हें क्या करना चाहिए, तुम्हें किसकी इबादत करनी चाहिए, किसी इंसान की, किसी बुत की या किसी और की, नहीं बल्कि एक अल्लाह की। फला तजअलू लिल्लाहि अंदादन व अंतुम तालमून, बस ना ठहराओ अल्लाह के लिए अंदादन शरीक मद मुकाबिल। अंदादन का लफ्ज जो है ये इसका रूट है नून दाल दाल, और इसके मानी होते हैं साजी, शरीक बनाना। ये निदुन की जमा है, और फिर मानी क्या है कि तुम अल्लाह के साथ किसी और को शरीक मत ठहराओ। ऐसा कैसे हो जाता है कि अल्लाह से सारी नेमतें पाने के बाद फिर तुम अल्लाह ताला को भूल जाते हो और शिर्क करते हो? अंदादन ये तुम पुकारते हो। जैसे इसका एक जो है वो रूट बताया जाता है कि नून दाल दाल, इसका एक और मादा भी है, वो है नून दाल या। अब जैसे उर्दू में भी हम कहते हैं कि उसने निदा दी, उसने आवाज बुलंद की, तो कहते हैं कि असल में ये लफ्ज नदी से है, पानी से। अब नदी के अंदर पानी होता है, रतूबत नमी, तो सऊत नदी उन बुलंद आवाज। अब मुंह के अंदर जब पानी होता है, नमी होती है, तो आप देखें कि आप ऊंची आवाज में बात करते हैं, बुलंद आवाज और हसी आवाज होती है। तो इस तरह ऊंची आवाज में बुलाने के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है। तो जो शिर्क करते थे, अपने बुतों को अल्लाह के साथ शरीक ठहराते थे कि ये औलाद जो है इससे लेते हैं, बारिश इससे, और ये रिज्क का हमारा खुदा है, तो क्या है कि उनको वो पुकारते थे। तो यहाँ पे कहा कि तुम दूसरों को अल्लाह के साथ शरीक मत ठहराओ। और आगे फरमाया वह अन तुम तालमून, हालांकि तुम खुद जानते हो कि ये जो नेमते हैं ये सारी किसने दी? अल्लाह ताला ने। तुम्हारे वजूद का खालिक भी वही, जमीन को फर्श बनाने वाला, आसमान को छत, आसमान से बारिश नाजिल करने वाला, और फिर तरह तरह की अनगिनत जो है वो समरात और रिस्क जो है तुम्हें देने वाला। इससे क्या बात पता चलती है के फल फूल सब्जी तरकारियां, मजे मजे के अनाज गल्ले, हत्ता के आसमान और जमीन की हर नेमत, लोहा गैस तेल लकड़ी दूसरी मादनियात जो इंसान जमीन से हासिल करता है, इसी तरह गाड़ियां ऊंचे मकानात बुलंदो बाला इमारतें, ये सब कहाँ से मिली? अल्लाह ताला ने दी। गुलहाए रंगा रंग से है रौनते चमन, तो पूरी कायनात में जो रौनक है वो सारी अल्लाह की पैदा करदा है। इस सारी आयत का खुलासा ये है कि अल्लाह ने सारी कायनात और इसमें पाए जाने वाली वो सारी चीजें जो अल्लाह ने पैदा की हैं, तो किसके लिए? इंसान के लिए। तो इंसान के जिस्म के लिए, इसकी जिस्मानी जरूरियात के लिए जब अल्लाह ताला ने इतनी नेमतें जो है वो पैदा की हैं, तो क्या अल्लाह रब्बुल इज्जत इंसान की रूहानी जो इस्लाह है, इंसान की रूह की प्यास बुझाने के लिए क्या अल्लाह उसका कोई इंतजाम ना करता? क्योंकि इंसान को दो तरह की नेमतों की जरूरत है, इंसान जिस्म और रूह का मुरक्कब है। तो जिस्म के लिए तो पूरी कायनात सजा दी, और रूह जो है क्या उसको अंधेरों में भटकने के लिए अल्लाह छोड़ देता? इसका जवाब अगली आयत में दिया। मानवी नेमत, और वो क्या है? वह इन कुन तुम फी रोई बिन, और अगर हो तुम शक में, शक किस चीज के बारे में? मिम्मा मिम्मा के इसमें से जो नज़लना अला अब्दिना, के हमने नाजिल किया अपने बंदे पर। अगर तुम्हें इस बारे में शक है कि ये जो कुछ हमने अपने बंदे पर नाजिल किया है, अब आप देखिए कि यहाँ पे दो बातें बहुत अहम हैं। पहली चीज ये, अल्लाह रब्बुल इज्जत कहते हैं कि नाजिल करने वाले हम हैं, हमने नाजिल किया। दूसरी बात, अला अब्दिना, ये अब्दिना को आप जो है वो सर्कल कर लें कि अब यहाँ पे अल्लाह रब्बुल इज्जत ने रसूल के लिए अब्द का लफ्ज इस्तेमाल किया है। जितने भी रसूल अल्लाह ताला ने दुनिया में भेजे वो उन सबको अब्द बनाकर भेजा, और उन्होंने अल्लाह का हक के अबूदियत जो है वो अदा किया। उन्होंने बंदगी का हक इस तरह अदा किया कि उसका तसव्वुर भी नहीं किया जा सकता। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला कहते हैं, अपनी तरफ निस्बत देते हैं कि हमने जो है अपने बंदे पर नाजिल किया, तो क्या अल्लाह ताला ने नाजिल किया? आप बताइए लिखकर, क्या अल्लाह ताला ने नाजिल किया? कुरान मजीद। तो कहा कि ये कुरान के बारे में अगर तुम शक पर हो, ये किताब जो हमने अपने बंदर पर नाजिल की है कि इसको हमने नाजिल किया है या नहीं, अगर तुम्हें इस बारे में शक है, फातू बिसूरत मिसले ही, तो इसी के मानिंद एक ही सूरत बना लाओ। अब आप देखिए कि यहां पर जो है अल्लाह रब्बुल इज्जत ने जो है वो दो बातें खास तौर पर सामने रखी हैं। इसमें से पहली चीज तो ये कि जब सारी नेमतें देने वाले हम हैं, तो तुम्हारी रूह की तस्कीन के लिए और उसकी प्यास बुझाने के लिए हमने कुरान नाजिल किया। और कुरान किस पे नाजिल किया? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर। और अहले मक्का जो थे, एक तरफ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इनकार करते थे कि ये हम ही जैसा एक बंदा जो है इसको रसूल कैसे बना दिया गया, और या फिर ये कि गरीब को क्यों बनाया, यतीम को क्यों बनाया, मक्का के सरदारों में से किसी को नबूवत क्यों नहीं मिली। और जो यहूदी थे वो ये कहते थे कि बनी इसराइल में जो है पैगंबर क्यों नहीं आया। तो कहा कि तुम रिसालत का इनकार मत करो कि ये हमारा बंदा, ये हमने इसको रसूल बनाया। दूसरी बात यहां से पता चलती है कि इस पर किताब हमने नाजिल की, क्योंकि अहले मक्का ये कहते थे, पहले तो कुरान का इनकार करते थे और फिर ये कहते थे कि इसको जो है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कोई आकर जो है वो सिखा जाता है। तो कहा कि तुम इस सिलसिले में कोई शक मत करो, ये हमने नाजिल किया और अपने बंदे पर नाजिल किया। और अगर तुम्हें शक है कि कोई बंदा जो है ये कुरान बना सकता है, तो तुम्हारे लिए चैलेंज है, खुला हुआ चैलेंज, फातू बेसूरत मिसले ही, तो तुम इसकी मानिंद एक ही सूरत बना लाओ। अब आप देखिए कि यहाँ पे फातू, फातू जो है ये लफ्ज आया है और इसका रूट है हमजा ता या, इसके मानी होते हैं आना के, हमजा ता या। और जब इसके साथ पीछे बा आ जाए, अब आप देखेंगे फातू के आगे बेसूरत, इन सूरत से पहले बा आया है, तो जब अता के साथ बा आ जाए तो मानी होते हैं लाना, और अगर बा ना आए तो मानी है आना। तो फातू पस लाओ बेसूरत इन एक सूरत में मिसले ही, इसी की मानिद। सूरत इन, सूरत जो है इसका रूट है सीन व रा, और ये लफ्ज जो है ये दीवार के लिए भी इस्तेमाल किया जाता है। अब आप देखें कि कुरान मजीद की 114 सूरतें हैं, तो हर सूरत जो है जैसे एक फसील रखती है, उसका अपना एक नाम है, आगाज भी इख्तिताम भी, फिर दूसरी सूरत शुरू होती है, तो जैसे एक दीवार की तरह एक तहफ्फुज। तो यहां पे भी ये सूरत का लफ्ज इस्तेमाल किया गया है कि एक सूरत बना लाओ मिन मिसले ही, इसी जैसी। वदऊ और बुला लाओ, वदऊ का रूट है दाल ऐन वाव, जिसके मानी है पुकारना, बुलाना। वदऊ तुम सब बुलाओ, पुकारो, शुहदा अकुम अपने जो तुम्हारे मददगार हैं, हमायती हैं, इसका रूट है शीन हा दाल, और शहीद वाहिद है, शोहदा इसकी जमा है, और इसके मानी गवाह के भी होते हैं और हमायती के भी होते हैं कि तुम अपने गवाहों को जो है वो बुला लाओ। मिन दूनिल्लाही, अल्लाह के सिवा। दूनी का लफ्ज जो है ये जविल अजदाद में से है, इसके मानी होते हैं आगे पीछे ऊपर नीचे, इलावा के मानी भी ये देता है, कभी पस्त और फौक के मानी भी देता है। तो यहां पर कहा जा रहा है कि अल्लाह के इलावा, कि अल्लाह को छोड़कर तुम बाकी जिस जिस की चाहो मदद लो, इन कुन तुम स्वादिकीन, और अगर तुम हो सच्चे तो कुरान जैसी कोई एक ही सूरत जो है वो लाकर दिखा दो। फइल्लम तफलु, बस अगर ऐसा ना कर सकोगे, और अगर तुमने ऐसा ना किया, लम जो है ये भी नहीं के मानी देता है, मां नहीं के मानी देता है, ला और इसी तरह लम भी देता है। फइल्लम तफलु, और तुमने अगर ऐसा ना किया, तफलु का रूट है फा ऐन लाम, इसके मानी है करना, और अगर तुमने ऐसा ना किया, व लन तफलु, और तुम हरगिज ऐसा नहीं कर सकते, लन जो है ये भी नहीं के मानी देता है और ताकीद भी, ताकीद के मानी भी पैदा होते हैं, व लन तफलु, और यकीनन कभी ऐसा नहीं कर सकते। कि ये जो चैलेंज है कि कुरान जैसी एक सूरत ही बनाकर दिखा दो, तो तुम इसको तो पूरा नहीं कर सकते, तो जब तुम इसे पूरा नहीं कर सकते तो फिर क्या करो? फतकून, पस डरो, पस बचो। किससे डरो? इनकार करने से, रसूल का इनकार करने से, कुरान का इनकार करने से, और तौहीद का इनकार करने से। और किससे बचो? अन्नारा, आग से। और यहाँ पे अन्नार जो है ये जहन्नुम का नाम है। उस आग से बचो, अल्लती, जो अल्लाजी मुजक्कर होता है और अल्लाती मुअन्नस होता है। नार जो है ये मुअन्नस है, और जहन्नुम, और जहन्नुम के तमाम नाम जो है ये मुअन्नस है, तो इसलिए यहाँ पे अल्लाती की जमीर आई है। तो बस बचो उस आग से जो के वकूदुहा, के जिसका ईंधन होंगे। अब आप देखिए कि यहाँ पे वकूत का लफ्ज जो है वो इस्तेमाल किया गया है। इसका रूट है वाव काफ दाल और ईंधन को कहते हैं। इसके लफ्जी मानी है आग रोशन करना। वकूत हर वो ईंधन जो शोला पैदा करके जले। आपने ये पीछे भी जब मुनाफिकीन की जो है वो मुनाफिकीन के बारे में मिसालें पढ़ी तो यहां पे आयत नंबर 17 में आप ये लफ्ज पढ़ चुकी हैं इस्तौकदा। इस्तौकदा वहां पे उसकी शक्ल दूसरी है, वहां पे रूट भी, वहां पे भी इसका मादा रूट वाव दाल है और यहां पे वकूद, वकूद जो है इसका रूट भी वाव दाल है और यहां पे ये नाउन इस्तेमाल हुआ है इस्म और वहां पे पीछे जो है ये फेल इस्तेमाल हुआ है इस्तौकदा। तो कहा कि वो जहन्नुम जिसका ईंधन होंगे कौन, अन्नासु लोग, वल हिजारा और पत्थर। अब जरा सोचें कि फरमाया कि जहन्नुम जो है उसका ईंधन इंसान होंगे, अन्नास इंसान होंगे। तो कौन इंसान, कुफ्र करने वाले, शिर्क करने वाले, अल्लाह की नाफरमानियां करने वाले और जो है वो दोरंगी इख्तियार करने वाले। अब यहां पे हैरत है कि पत्थर कैसे जलेंगे। वल हिजारा, हिजारा जो है इसका रूट है हाजिमरा, हर ठोस और सख्त चीज जो आड़ का काम दे उसको हिजारा कहते हैं। और अकल के लिए भी हिजर का लफ्ज इस्तेमाल किया जाता है क्योंकि जैसे पत्थर है, अगर आप दरवाजा खुला रखना चाहती हैं, आप पत्थर की आड़ दे दें, पत्थर बीच में रख दें, दरवाजा बंद नहीं होगा। तो पत्थर क्या करता है, रोक का काम करता है, आड़ का काम करता है, रुकावट। बिल्कुल इसी तरह अकल जो है वो हर नुकसान पहुंचाने वाली चीज से रोकती है, इंसान को सोचने समझने पर मजबूर करती है। तो पत्थर से ही उधार के मानी लेकर ये लफ्ज जो है ये अकल के लिए भी इस्तेमाल किया जाता है। यहां पे कहा जा रहा है कि जहन्नुम का ईंधन इंसान होंगे और पत्थर। कौन से इंसान होंगे और कौन से पत्थर होंगे? इंसान वो जो अल्लाह के नाफरमान थे। पत्थर के बारे में मुफस्सरीन कहते हैं कि इससे मुराद जो है वो गंधक के पत्थर हैं और एक राय ये है कि वो पत्थर जैसे असनाम उन बुत। तो दुनिया में मुश्रिकों ने जिन पत्थरों की पूजा की, परस्तिश की, क़यामत के दिन वो पत्थर जो है वो जलेंगे। इसके लिए हमें दलील भी मिलती है सूरत अलंबिया आयत 98, इन्नकुम वमा ताबुदून मिन दूनिल्लाहि हसबु जहन्नम, तुम और जिनकी तुम इबादत करते हो जहन्नम का ईंधन बनेंगे। और ये बहुत ही डरने वाली बात है कि इंसान जलेंगे और जहन्नम में ईंधन के तौर पे जलेंगे और साथ ही फिर उनकी रुसवाई के लिए वहां पे उनके बुत भी जल रहे होंगे कि ये वो बुत थे जिनकी तुम पूजा करते थे, ये तुम्हारे माबूद थे और अगर इनके अंदर खुदाई के कुछ भी इख्तियारात हैं तो तुम्हें बचाएं और अपने आप को बचा के दिखाएं। कहा कि ये जहन्नुम, ये आग किसके लिए तैयार की गई, उइद्दत लिलकाफिरीन, जो तैयार की गई है काफिरों के लिए। उइद्दत जो है इसका रूट है आयन दाल दाल, अद्दा या उद्दू इसका मानी होता है गिनना, शुमार करना, अदद भी इससे है, अदद मादूद अरबी जबान में गिनती के लिए ये इस्तेमाल होता है। यहाँ पे बड़ी खास बात है कि इद्दत, अद्दा तैयारी करना, और तैयारी कैसे करना, जैसे जो है वो जहन्नुम से मुतल्लिक अल्लाह ताला ने एक एक चीज को मुकम्मल करके तैयार करके जो है वो रखा हुआ है और उस वक्त अल्लाह ताला उसको सामने हाजिर कर देंगे। जैसे मसलन मेहमानों के आने से पहले आप खाना तैयार करके रखें, बिल्कुल पूरा तैयार करके रखा जाए और जब मेहमान आए तो आप उनके सामने एकदम दस्तरखान और डाइनिंग टेबल जो है उसको पेश कर दें। तो यहाँ पे और इज्जत के दो मानी हैं, एक तो ये कि एक एक चीज सजा के तौर पर जहन्नुम के अंदर अल्लाह ताला ने तैयार की हुई है और दूसरे मानी ये कि अल्लाह ताला फिर उस दिन उसको हाजिर कर देंगे। किन के लिए, लिल काफिरीन, कुफ्र करने वालों के लिए। अब यहां पर जो है पहले तौहीद की दावत दी, अब उसके बाद जो है जो फिर भी इनकार करने वाले हैं, कहा कि तुम्हारे लिए तुम्हारा अंजाम जहन्नुम तुम्हारा इंतजार कर रही है। आयत नंबर 25 में अल्लाह रब्बुल इज्जत ने मोमिनीन और ईमान लाने वाले जो हैं उनको बताया कि उनकी कैसे जो है वो मेहमान नवाजी होगी। वह बशीर और खुशखबरी दे दो, बाशीन रा, इसके मानी होते हैं जो है वो खुशखबरी देना। और अब आप देखें कि जैसे बशर असल में इंसान को कहते हैं और ऐसी खबर जिसे सुनकर इंसान का चेहरा, इंसान के गाल जो हैं वो तमतमा उठे, चेहरे से खुशी पता चलती है ना, तो इसलिए बशारत, खुशखबरी के लिए लफ्ज इस्तेमाल किया जाता है। और यहाँ ऑर्डर का सीगा है, वो बशिर और खुशखबरी दे दीजिए, अल्लाजीना उन लोगों को, आमनू जो ईमान लाए हैं, वामिलु सालिहाती और जिन्होंने अमल किए नेक। ईमान और अमले स्वाले लाजम मलजूम है, ईमान बगैर अमले स्वाले के काबिले कबूल नहीं है, और अमले स्वाले अच्छे अमल बगैर ईमान के। ईमान और अमले स्वाले की मिसाल ऐसे ही है जैसे कि बीज और दरख्त की, अगर बीज नकम्मा हो, नकारा हो, गला सड़ा हो, आप उसको भी जमीन में लगा भी दें तो उससे कोई फल फूल या कोई पौधा जो है पैदा नहीं होता। और इसी तरह जो है वो अगर जो है बीज उम्दा हो, अच्छा हो, लेकिन उससे कोई फल ही ना निकले तो भी उसका कोई फायदा नहीं है। तो दोनों चीजें लाजिम और मलजूम है। कहा कि खुशखबरी दे दो ईमान लाने वालों को और अमले स्वाले करने वालों को, और वामेलू ऐन मीम लाम, अमेलू उन्होंने अमल किए, अस्वालिहात स्वाद लाम हा, ये सुलहुन से है और नेकी के लिए ये लफ्ज इस्तेमाल होता है। यहां पे बताया जा रहा है कि ईमान और अमले स्वाले लाजम मलजूम है। अब सवाल ये पैदा होता है कि अमले स्वाले किसे कहते हैं, क्योंकि बहुत से लोग बहुत से काम करते हैं और कहते हैं हम बड़े अच्छे काम कर रहे हैं। बाज़ औक़ात बाज़ लोगों के ज़हन में ये सवाल पैदा होता है कि काफिर हैं, इनका इखलाक किरदार, फिर ये देखें कि ह्यूमैनिटी के लिए डोनेशन है, चैरिटी के काम है, ये बहुत ज्यादा करते हैं, तो इनका क्या अंजाम होगा। तो याद रखें कि अमले स्वाले वो है जो सुन्नत के मुताबिक हो और खालिस रजाए इलाही की नीयत से किया जाए। पहली चीज ईमान, नंबर दो अल्लाह की रजा के लिए करना, नंबर तीन सुन्नत के मुताबिक हो। और जो अमल बगैर ईमान के हो, खिलाफे सुन्नत किए जाएं, रियाकारी दिखावा, वो काबिले कबूल नहीं है। फरमाया अन्ना लहुम जन्नातिन, उनके वास्ते हैं बागात। जन्नातिन इसका रूट है जीम नून नून, और ये कहते हैं छुपी हुई चीज को, पोशीदा को, जैसे जिन आंखों से पोशीदा होते हैं, और इसी तरह जनीन, वो बच्चा जो माँ के पेट में होता है। तो असल में बाग के लिए ये लफ्ज इस्तेमाल किया जाता है, ऐसा बाग जिसकी जमीन को, जिसकी मट्टी को दरख्त जो है वो छुपा दे, कि इतना घना बाग है कि दरख्त फल फूल पौधों ने उसको जो है वो छुपा दिया। तो कहा कि उनके लिए ऐसे बागात हैं, एक नहीं जन्नत वाहिद और जन्नात बहुत से बागात, तजरी बहती हैं, इसका रूट है जीम रा या मानी है बहना, कि बहती हैं मिन तहतिहा उनके नीचे, तहत ता हा ता इसके मानी है नीचे के, हा की जमीर किसके लिए आई है कि बागात के नीचे बह रही हैं अल अनहार नहरें, नहर वाहिद है और अल अनहार इसकी जमा है, और इसके मानी होते हैं नून हार आ के जैसे नहर खोद कर जारी करना, या ये के पानी का जमीन पर जो है वो बह निकलना, खून का जोर से बहना उसके लिए भी आता है नहर दम या नहर अल मा। इसी तरह वला तनहर झिड़कने के लिए भी लफ्ज इस्तेमाल होता है, नेजे के जख्म के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है। जैसे पानी जो है जब इतने जोर से बहता है ना कि बहकर जमीन में अपनी एक जगह बना लेता है, नहर सी बन जाती है, तो ऐसे ही है जैसे जमीन पर जख्म कर दिया। तो साइल को झिड़कना ऐसे ही है जैसे कि उसके दिल पर जख्म किया, तो नेजे से जख्म लगाने के लिए भी लफ्ज बोला जाता है, और फिर ये कि खोद कर नहर का जारी हो जाना या जारी करना, तो उनके लिए नहरें जो है वो बहती हैं। अब आप देखें कि यहाँ पे एक ऐसे बाग का दिलकश मंजर पेश किया जा रहा है जो बुलंदी पर है और उसके नीचे नहरें बह रही हैं। अब आप देखें कि ऐसा बाग कितना खूबसूरत है कि बुलंदी उसके मंजर की दिलकशी में इजाफा करती है, वो सैलाब की आफतों से बचा रहता है, नीचे बहने वाली नहरें जो हैं वो उसको शादाब करती हैं, और फिर ये कि उसमें फल होते हैं, फूल होते हैं, बड़ा ही खूबसूरत जो है ये बागात की मंजर कशी की गई है, कि नहरें हैं जो उसको सैलाब कर रही हैं, और आपको पता है कि जन्नत की नहरें दूध भी है और शहद भी है, फिर जो है वो ऐसा पानी जो कि बहुत ही अच्छा है, तो शहद की, दूध की, और बिल्कुल जो है वो पाक साफ जो पानी है उसकी नहरें वहां पे बह रही होंगी। और जन्नत के बारे में आप सबको ये बात तो पता ही है کہ اللہ رب العزت جو ہے وہ سورت الف لام میم سجدہ میں فرماتے ہیں کہ ما لا عین رات ولا اذن سمعت ولا خطر على قلب بشر، کہ جنت جو نہ کسی آنکھ نے انہیں دیکھا، نہ کسی کان نے ان کے بارے میں سنا، اور نہ ہی کسی دل میں اس کا گمان بھی گزرا. اتنی خوبصورت جنت، اتنی خوبصورت، اتنی پیاری کہ جتنی بھی خوشیاں، جتنی بھی مسرتیں، راحتیں، امن، سکون، بہترین چیزوں کا تصور انسان کر سکتا ہے وہ جنت میں ملیں گی. کلما رزقوا منها من ثمرات، اور جب کوئی پھل انہیں کھانے کو دیا جائے گا، کلما جب کبھی رزقوا رزق دیا جائے گا، پھل دیا جائے گا، کوئی بھی چیز کھانے کو دی جائے گی، منها اس میں سے، جنت میں سے، من ثمرات، ثمرات پھل میں سے، رزقن کھانے کے طور پر. قالوا وہ بولیں گے ہاذا الذی رزقنا من قبل، کہ ایسے ہی پھل اس سے پہلے ہمیں دنیا میں دیے جاتے تھے. ہاذا الذی ایسے ہی، رزقنا ہمیں دیے گئے، من قبل اس سے پہلے، اور من قبل کے معنی ہے دنیا میں. وہ اتو بہی متشابہا، اور یہ پھل جو ہیں جو ان کو دیے جائیں گے، وہ اتو بہی، اور حالانکہ جو انہیں دیے جائیں گے متشابہ، وہ متشابہ ہوں گے، ملتے جلتے ہوں گے، ہم شکل ہوں گے. تو متشابہ اس کا روٹ ہے شین با ہا، اس کے معنی ہوتے ہیں مماثلت، ریزیمبلنس رکھنا. اب یہ ریزیمبلنس کس چیز میں ہوگی؟ رنگ میں، ٹیسٹ میں، یہ جو ہے وہ اتنے ملتے جلتے ہوں گے کہ لگے گا کہ جیسے ایسے ہی ہم دنیا میں جو ہیں کھاتے تھے. تو جو پھل ان کو ملیں گے نرالے نہیں ہوں گے، اجنبی پھل نہیں ہوں گے، ایسے نہیں ہوں گے کہ جن سے وہ نامانوس ہوں. دنیا میں بھی وہ اس سے جو تھے وہ آشنا تھے. اس سلسلے میں مفسرین یہ کہتے ہیں کہ متشابہ کے معنی یہ ہیں کہ جنت کے پھل ناموں میں متشابہ ہوں گے، کہ دنیا میں جیسے نام تھے ویسے جنت میں بھی نام ہوں گے، ایک رائے یہ ہے. اور نام تو ملتے جلتے ہوں گے لیکن مزے مختلف ہوں گے. دوسری رائے یہ ہے کہ رنگوں میں ملتے جلتے ہوں گے لیکن ان کے نام مختلف ہوں گے. اور ایک تیسری رائے ہے کہ جنت کے پھل خوبصورتی، لذت اور ذائقے میں ایک دوسرے سے ملتے جلتے ہوں گے. اور یہ ساری باتیں بھی مراد جو ہے وہ ہو سکتی ہیں، لیکن ایک بات جو یاد رکھنی والی ہے وہ یہ ہے کہ جنت کے میووں کو اور پھلوں کو مزے میں اور ذائقے میں دنیا کے پھلوں سے کوئی نسبت نہیں ہے. اہل جنت پھلوں کو دیکھ کر پہچان لیں گے کہ یہ آم ہے، یہ انار ہے، یہ سنترا ہے، لیکن مزے میں، لذت میں، ٹیسٹ میں دنیا کے پھلوں سے اس کی کوئی نسبت نہیں ہوگی. کیونکہ اللہ تعالیٰ خود کہتے ہیں کہ ایسی ہے جنت کی نعمتیں کہ کسی دل میں اس کے بارے میں تصور بھی نہیں گزرا. وَأُتُو بِهِ مُتَشَابِهًا، ایسے پھل اس سے پہلے ہم کو دنیا میں دیے جاتے تھے. اب آپ دیکھیں کہ جنت کی نعمتوں کا ذکر ہے اور وہاں پہ جو ہے وہ پاکیزہ بیویوں کا بھی ذکر کیا جا رہا ہے. وَلَهُمْ فِيهَا أَزْوَاجٌ مُطَهَّرَةٌ، وہاں ان کے لیے پاکیزہ بیویاں ہوں گی. ازواجن زوج کی جمع ہے، اور عربی زبان میں زوج کا لفظ جو ہے وہ جوڑے کے لیے جو ہے وہ بولا جاتا ہے. جیسے یہ لفظ جو ہے، جیسے مرد کے لیے بیوی ہوگی اور بیوی کے لیے جو ہے وہ اس کا شوہر ہوگا، تو یہ لفظ مادہ کے لیے بھی استعمال ہوتا ہے اور نر کے لیے بھی، میل اور فیمیل دونوں کے لیے استعمال ہوتا ہے. تو کہا کہ وہاں پر جو ہے پاکیزہ زوج ہوں گے، اور یہاں پہ خاص طور پہ عورتوں کا ذکر کیا جا رہا ہے کہ وہاں پہ بیویاں ہوں گی متطہرۃن، پاکیزہ. اب آپ دیکھیں کہ جوڑے کے لیے بھی ہے کہ بیوی کے لیے شوہر اور شوہر کے لیے بیوی، اور یہاں پہ خاص طور پہ نیک بیوی کا ذکر کیا جا رہا ہے، متطہرۃن، پاک بیویاں. اور یہ جو پاک بیویاں ہیں یہ کس لحاظ سے پاک ہوں گی؟ طہر کے معنی کیا ہے؟ طہارا. مفسرین یہ کہتے ہیں کہ وہ اپنے اخلاق میں پاک ہوں گی، وہ اپنی تخلیق میں، زبان میں، اپنی نظر میں، ان کی نظریں جو ہے وہ پاکیزہ ہوں گی، وہ غصے بسر کرنے والی ہوں گی، ان کی زبان بھی پاک ہوگی، اور وہ حیض، نفاس، پیشاب، پخانہ، تھوک، بدبو، ہر چیز سے جو ہے وہ پاک ہوں گی. کیونکہ یہ جو متطہرۃن جو ہے इसके मानी है कि जो है वो मैल कुचायल से भी पाक और इसके अलावा जो है वो वैसे शिर्क और जो गुनाहों की काम है उनसे भी पाक, तो वो औरतें जो हैं वो पाकीजा होंगी। अब आप देखें कि यहाँ पे अल्लाह ताला ने औरतों के हुसन की बात नहीं की बल्कि नेक औरतों की बात की है। अगर दुनिया में किसी मियाँ किसी मर्द की किसी शौहर की बीवी जो थी वो बद थी, अब वहां उसको छुटकारा मिल जाएगा, वहां उसको दूसरी नेक बीवी दी जाएगी। इसी तरह अगर किसी औरत का शौहर जो था वो दुनिया में बुरा था और अब वहां पे अल्लाह रब्बुल इज्जत उसे जो है वो नेक शौहर जो है वो अता करेंगे, नेक मर्द उसका शरीक जिंदगी बनाया जाएगा, क्योंकि वहां का रिश्ता हमेशा हमेशा वाला होगा। वलहुम फीहा अज़वाजुम मुतहरतुन वहुम फीहा खालिदून, और ये जन्नत की नेमत बड़ी ही खूबसूरत है कि वहां वो हमेशा रहेंगे, वहां कोई धड़का नहीं होगा, वहां कोई परेशानी नहीं होगी कि कहीं ऐसा ना हो कि बस कुछ देर के लिए, जैसे यहाँ पे ये डर लगा रहता है कि जो है जॉब जो जॉब है पर कितने दिन के लिए, जवानी है तो ये बाल सफेद क्यों होने लगे, ये चेहरे पे झुर्रियां क्यों पड़ने लगी, तो कहा कि वहां की नेमतें हमेशा की नेमतें होंगी। अब यहां से ये आयत नंबर 26 से अल्लाह रब्बुल इज्जत जो है वो काफिरों के इतराज का जिक्र किए बगैर जो है इतराज का जवाब दे रहे हैं, और ये इतराज करने वाले कौन थे, ये यहूदो नसारा थे, ये मुनाफिकीन थे, ये मक्का के मुशरिकीन थे, और वो इतराज करते थे। जैसे उनको ये इतराज था कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो एक इंसान क्यों है, गरीब क्यों है, या ये कि कुरान मजीद पर वो इतराज करते थे कि कैसा अल्लाह का कलाम है कि जिसमें हकीर हकीर चीजों का जिक्र है, उसमें अल्लाह ताला ने मकड़ी मक्खी मच्छर वगैरह का जिक्र किया है। अब यहाँ पे अल्लाह रब्बुल इज्जत जो है इनके इतराज का जिक्र किए बगैर जो है उसका जवाब देते हैं, फरमाते हैं इन अल्लाह ला यस्तहयी, कि बेशक अल्लाह रब्बुल इज्जत जो है वो नहीं शर्माता। यस्तहयी इसका रूट है हा या और इसके मानी है जो है वो जैसे हई से है, और इसके मानी है कि नहीं शर्माता, कि बेशक अल्लाह रब्बुल इज्जत जो है वो नहीं शर्माता, अल्लाह को इस बात से कोई हया नहीं आती, अल्लाह रब्बुल इज्जत को जो है वो इस बात से जो है वो अल्लाह कोई हिजाब महसूस नहीं करता, अई यद्रिबा कि वो बयान करे। यद्रिबा का रूट है द्वाद रवा, इसके लफ्जी मानी है मारना, और ये लफ्ज जो है इस्तेमाल किया जाता है जैसे कोई मिसाल दी जाए, तो जैसे मिसाल मारना, तो अई यद्रिबा कि वो बयान करे वो दे, मसलन कोई मिसाल, माँ कोई सी, बाउदतन किसी मच्छर की, कि अल्लाह किसी मच्छर की का जिक्र करने से या उसकी मिसाल देने से नहीं शर्माता। फमा फौकहा, फमा या कोई, फौकहा इससे भी बढ़कर, इससे भी ऊपर, फौकहा के मुफस्सरीन ने दो मानी बयान किए हैं, एक मानी तो ये कि जो मच्छर के भी ऊपर हो, जैसे अल्लाह इससे नहीं शर्माता कि वो जो है वो मच्छर की मिसाल दे, और फमा फौकहा या उसके ऊपर, एक मानी ये कि मच्छर का जिक्र, या फिर ये कि मच्छर के ऊपर क्या होता है जैसे उसका पर है बाजू है, मानी ये कि मच्छर से भी हकीर तर चीज जो है ना अल्लाह उसका जिक्र करे, एक मानी तो ये है कि मच्छर और फिर मच्छर के ऊपर जो उसका पर है जो मच्छर से भी हकीर है अल्लाह को इससे कोई शर्म नहीं आती। फौका के दूसरे मानी ये है कि मच्छर से भी बढ़कर, मच्छर या इससे भी बढ़कर किसी चीज के, तो अगर अल्लाह इस तरह की कोई भी मिसाल देता है तो अल्लाह को इससे कोई शर्म नहीं आती। और यहाँ पे बाउदा तन का जो लफ्ज है इसका रूट है बा एन द्वाद, और जैसे होता है ना बाज, आप कहती हैं कि कुल में से बाज, तो बाज जो है ये हर चीज के कुछ हिस्से को कहते हैं, तो बाज से अलबाउद मच्छर का लफ्ज बना है, क्योंकि मच्छर जो है ये दूसरे हैवानात की निस्बत इसका जिस्म बहुत छोटा होता है, तो इसलिए इसे बाउदुन कहा जाता है। तो कहा कि अल्लाह को मच्छर या मच्छर के पर या उससे भी बढ़कर किसी चीज को बयान करने से कुरान में कोई शर्म नहीं आती, कोई हया नहीं आती। फअम्मल्लज़ीना आमनु, पस रहे वो लोग जो ईमान लाए हैं, फयालमूना, पस वो जान लेते हैं, अन्नहुल हक्को मिन रब्बिहिम, ये हक है इनके रब की तरफ से। तो ऐसी जो मिसालें हैं मच्छर या मच्छर से भी हकीर तरीन जो मिसालें हैं, खा वो मकड़ी की है या मक्खी की है या कोई भी मिसाल है, تو جو ایمان لانے والے ہیں ایسی مثالیں ایمان لانے والوں کے ایمان میں اضافہ کرتی ہیں. فَأَمَّا الَّذِينَ آمَنُوا فَيَعْلَمُونَ أَنَّهُ الْحَقُّ مِن رَّبِّهِمْ, وہ جان لیتے ہیں کہ یہ حق ہے ان کے رب کی طرف سے. وَأَمَّا الَّذِينَ كَفَرُوا, اور وہ رہے وہ لوگ جنہوں نے کفر کیا انکار کیا. فَيَقُولُونَ, پھر وہ کہتے ہیں, مَاذَا أَرَادَ اللَّهُ بِهَذَا مَثَلًا, کہ کیا ارادہ ہے اللہ کا اس مثال سے, کہ اللہ کو ایسی مثال دینے سے آخر کیا سروکار ہے. اور یہاں پہ ارادہ کا لفظ استعمال کیا گیا ہے, اور اس کا جو ہے وہ روٹ ہے ارادہ کا, را و دال. اس کے معنی ہوتے ہیں آہستہ آہستہ, رویدہ, امہلہم رویدہ, تیسرے پارے میں بھی آیت ہے. اور اس کے معنی ہوتے ہیں ارادہ کرنا, چاہنا. تو ماذا اراد اللہ, کیا ارادہ کیا اللہ نے, بہذا مسئلہ, اس مثال سے, کہ ایسی مثالوں سے, ایسی مثالیں دینے سے آخر اللہ کا ارادہ کیا ہے, اللہ کی مراد کیا ہے. اللہ رب العزت کہتے ہیں یدلو بہی کثیرا ویہدی بہی کثیرا, کہ اللہ رب العزت ایک ہی بات سے, جیسے مچھر کی ایک مثال سے کیا کرتا ہے, یدلو بہی کثیرا, بہت سے لوگوں کو گمراہ کر دیتا ہے. اب آپ ذرا بتائیے کہ یدلو کا روٹ کیا ہے. یدلو کا لفظ آپ نے اب تیسری دفعہ پڑھا ہے, آپ نے سورۃ الفاتحہ میں پڑھا بالین, پھر اسی طرح آپ نے جو ہے اسی سبق میں پہلے بھی پڑھا اور ابھی بھی آپ اس کو پڑھ رہی ہیں. تو اس کا روٹ ہے دواد لام لام. دوسری دفعہ آپ نے آیت 16 میں پڑھا, 16 میں, اولائک الذین اشتروا الضلالۃ, وہاں پہ ضلالۃ پڑھا. اب یہاں پہ جو ہے یدلو, تو یہی اس کا روٹ ہے دواد لام لام. شابش آپ میں سے جو بہنیں لکھ رہی ہیں کہ یدلو بہی کثیرا, کہ اس کے ذریعے بہت سے لوگوں کو وہ گمراہ کر دیتا ہے. ویہدی بہی کثیرا, اور بہتوں کو راہ راست دکھا دیتا ہے. تو جو سمجھنا چاہتے ہیں وہ تو ہدایت پاتے ہیں, انہیں ایسی مثالوں میں حکمت کے موتی اور جوہر نظر آتے ہیں, ان کا دل گواہی دیتا ہے کہ ایسی حکیمانہ باتیں اللہ ہی کی ہو سکتی ہیں. اور جو سمجھنا نہیں چاہتے, حقیقت کی جستجو نہیں رکھتے, تو ان کی نگاہیں جو ہیں بس ظاہر پر اٹک کر رہ جاتی ہیں, اور وہ کیا کرتے ہیں کہ وہ ایسی مثالوں سے الٹے معنی نکالتے ہیں. کہا وما یدلو بہی, اور وہ نہیں گمراہ کرتا اس کے ذریعے, الا الفاسقین, مگر فاسقین کو. فاسقین جو ہے اس کا روٹ ہے فاسین قاف, اس کے لفظی معنی ہوتے ہیں اطاعت کی حدوں سے نکلنے والے, نافرمانی کرنے والے. اس کے معنی ہے کہ یہاں پہ اللہ تعالیٰ کہہ رہے ہیں کہ گمراہ کون لوگ ہوتے ہیں, جو کہ فاسق ہیں, جو اللہ کی اطاعت کی حدوں سے نکل نکل جانے والے ہیں, کہ بجائے اس کے کہ وہ اللہ کی اطاعت کرنے والے ہوں, بلکہ یہ ایسے نافرمان ہیں کہ جو ہے وہ خروج کرنے والے ہیں, باہر نکلنے والے ہیں. اور اب آپ دیکھیں کہ شریعت کی اصطلاح میں اللہ کی اطاعت سے نکل جانے والے کو جو ہے فسق کہتے ہیں, کہ اس نے فسق کیا. اس کے معنی انکار کے بھی ہوتے ہیں, زبانی انکار بھی, عملی انکار بھی. اور قرآن مجید نے زیادہ تر یہ لفظ فاسقین کا کافروں کے لیے استعمال ہوا ہے. مومن گناہگار کو بھی فاسق کہا جاتا ہے, کیونکہ جب بھی کوئی اللہ کی نافرمانی کرتا ہے تو فاسق. کوئی شخص اگر کبیرہ گناہ کرتا ہے پھر توبہ نہ کرے, اگر صغیرہ گناہ کرے اور اس کو اپنی عادت بنا لے تو وہ بھی فاسق بن جاتا ہے. تو فاسق کہتے ہیں جو اللہ کی نافرمانی کرتا ہے, مسلسل کرتا ہے, علانیہ اور جرت کے ساتھ کرتا ہے. تو پھر حتیٰ کہ فاسق کا اگلا درجہ پھر فاجر ہوتا ہے, کہ پھر وہ فجور میں مبتلا ہو جاتا ہے. اب جو اگلی آیت ہے آیت نمبر 27, اس میں اللہ رب العزت نے فاسقین کی تعریف بتائی ہے. اور فاسقین کی تعریف کیا ہے, الذین ینقضون عهد اللہ. اب فاسق کیا ہے, نمبر ایک, یہ وہ لوگ ہیں جو اللہ کے عہد کو توڑ دیتے ہیں. ینقضون, نون قاف ضاد, اور اس کے معنی ہوتے ہیں توڑنا, نون قاف ضاد. نقد عہد استعمال ہوتا ہے, نقد ینقض کہ توڑ دینا. اور یہ لوگ کیا کرتے ہیں کہ یہ توڑ دیتے ہیں. کس کو توڑتے ہیں, عہد اللہ, اللہ کے عہد کو. عہد کسے کہتے ہیں, کہ دو لوگوں کے درمیان کوئی ایگریمنٹ ہو جائے, کوئی معاہدہ ہو جائے, تو اس کے لیے جو ہے یہ عہد کا لفظ استعمال کیا جاتا ہے. قرآن مجید میں عہد کے لیے اللہ رب العزت نے جو ہے وہ جو لفظ استعمال کیے ہیں, ایک لفظ نہیں استعمال کیا بلکہ 6 لفظ استعمال کیے ہیں. اور عہد ایسا اقرار ہوتا ہے جس کی حفاظت بھی کی جائے, اسے پورا رکھنے کا ہر وقت خیال رکھا جائے, اور یہ دو طرفہ ہوتا ہے, جیسے دونوں طرف سے ہوتا ہے, اور پھر یہ مشروط بھی ہوتا ہے. تو انہوں نے اللہ کے عہد کو باندھنے کے بعد توڑ دیا. کون سا اللہ کا عہد؟ اللہ کی بندگی کا عہد. وہ جو بات کہتے ہیں الستو بربکم, جو عالم ارواح میں اللہ رب العزت نے لیا تھا, تو انہوں نے اللہ کے اس عہد کو جو ہے وہ توڑ دیا. ایک معنی تو کیا ہے کہ وہ عہد جو اللہ تعالیٰ نے عالم ارواح میں لیا تھا, دوسرے معنی ہے کہ وہ عہد جو اللہ تعالیٰ نے اپنے انبیاء کرام کے ذریعے لیا. انبیاء کرام نے جو ہے بتایا کہ اطاعت کرنی ہے, نافرمانی نہیں کرنی, یہ بھی اس کے معنی لیے جاتے ہیں. تیسرے معنی یہ ہیں کہ اہل کتاب سے تورات میں یہ وعدہ لیا گیا کہ جب رسول اللہ صلی اللہ علیہ وسلم نبی بن کر آئیں گے تو تمہیں ان کی تصدیق کرنی ہوگی اور ان کی نبوت پر ایمان لانا ہوگا. تو ان سارے عہدوں کا ذکر جو ہے وہ قرآن میں ملتا ہے. تو کہا کہ فاسق وہ ہیں جو اللہ کے عہد کو مضبوط باندھ لینے کے بعد توڑ دیتے ہیں. بعد میثاق ہی, میثاق جو ہے اس کا روٹ ہے وہ سا قاف. عربی زبان میں وثاق رسی یا زنجیر کو کہتے ہیں جس سے کسی چیز کو کس کر باندھا جائے. تو میثاق ایسے عہد کو کہتے ہیں جو ریٹن ایگریمنٹ ہو یا باتوں کے ذریعے سے کال قرار وعدہ لے کر اس کو مضبوط بنایا جائے. آپ نے جیسے سنا ہوگا میثاق لکھنؤ, میثاق مدینہ, مضبوط وعدہ. تو بہرحال یہاں پہ میثاق جو ہے مضبوط باندھ لینے کے بعد اس کو توڑ دیتے ہیں. اب یہ ہے فاسقین کی پہلی تعریف کہ اللہ کے عہد کو مضبوط باندھ دینے کے بعد توڑ دیتے ہیں. اور دوسری تعریف کیا ہے؟ وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَن يُوصَلَ, کہ وہ کاٹ دیتے ہیں. یقطعون قاف تو عین, اس کے معنی ہے کاٹنا. وہ کاٹتے ہیں ما امر اللہ, جس کا اللہ نے حکم دیا ہے, کہ بہی جس کے, ان یوصلہ کہ اس کو جوڑا جائے. ان یوصلہ وہ سواد لام وصل ملاپ کو کہتے ہیں, جوڑنے کو کہتے ہیں, کہ جس چیز کو اللہ نے ملانے کا جوڑنے کا حکم دیا ہے اس کو وہ لوگ جو ہیں وہ کاٹتے ہیں. اس کے معنی ہے کہ انفرادی اور اجتماعی زندگی میں اللہ رب العزت نے جن رشتوں کو, تعلقات کو جوڑنے کا حکم دیا ہے, وہ ان رشتوں کو جو ہے وہ ان تعلقات کو کاٹ دیتے ہیں. اور یہ کیا ہے؟ یہ فاسق ہے جو کہ تعلقات کو نبھاتا نہیں ہے. پہلے اللہ کے حق کو ادا نہیں کرتا, اللہ کی بندگی کے حق کو. اب دوسرا کیا ہے کہ انسانوں کے حقوق کو ادا نہیں کرتا. وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَن يُوصَلَ, کہ اللہ نے جسے جوڑنے کا حکم دیا ہے اسے وہ کاٹ دیتے ہیں. اب آپ دیکھیے کہ اس میں میاں بیوی کے آپس میں جو تعلقات ہیں, حقوق اور فرائض, اسی طرح والدین اور بچوں کے, اسی طرح پھر رشتہ داروں کے, حتیٰ کہ پوری دنیا میں جو ہے وہ عالمگیر سطح پر جو تعلقات بنتے ہیں, ایک جملے کے اندر سارے مراد ہیں کہ انسانی تعلقات, حقوق العباد جو ہے ان کو کاٹنا جو ہے یہ کیا ہے, ان سے جو ہے وہ معاملات خراب ہوتے ہیں, سوسائٹی جو ہے برباد ہوتی ہے, اور یہ گناہ کبیرہ میں سے ہے. تیسری تعریف کیا ہے پھر؟ وَيُفْسِدُونَ فِي الْأَرْضِ, کہ وہ زمین میں فساد پیدا کرتے ہیں. تو جو اللہ کے حقوق ادا نہیں کرے گا اور بندوں کے حقوق ادا نہیں کرے گا تو وہ کون ہوگا؟ جو زمین میں فساد پیدا کرنے والا ہے. کیونکہ جب اسلام کو نافذ کیا جائے, اللہ کے حقوق اور بندوں کے حقوق ادا کیے جائیں, تو زمین میں پیس اور زمین میں جو ہے وہ امن پیدا ہوتا ہے, اور جب یہ نہ کیا جائے تو زمین میں ہر طرف جو ہے وہ فساد, جھگڑا, لڑائی, بگاڑ پیدا ہوتا ہے. اور یہ تین کام کرنے والے کون ہیں؟ یہ فاسق ہیں. اولئک هم الخاسرون, اور یہی لوگ نقصان اٹھانے والے ہیں. الخاسر واحد ہے اور الخاسرون جو ہے یہ اس کی جمع ہے. پیچھے آپ نے سورۃ البقرہ میں آیت نمبر 5 میں پڑھا تھا وَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ, تو مومنین فلاح پانے والے ہیں, اور کافر, منافق اور فاسقوں کا ذکر کرنے کے بعد کہا أُولَٰئِكَ هُمُ الْخَاسِرُونَ, یہی لوگ نقصان اٹھانے والے ہیں. اور آیت نمبر 28 جو ہے یہ اب تک جتنی اللہ رب العزت نے دلائل دیے اور جتنے اللہ رب العزت نے جو ہے وہ مثالیں دی, یہ پورے سبق کا نچوڑ ہے. بڑا زبردست انداز ہے, سوالیہ. فاحياكم ثم يميتكم ثم يحييكم ثم إليه ترجعون. इंसान, तुझे ये जुर्रत कैसे हुई, तुझे ये हिम्मत कैसे हुई, तेरी क्या मिजाल कि तू इनकार करे. इस पर अल्लाह ताला ताज्जुब कर रहे हैं, कई फतक फुरून बिल्ला, कि तुम कैसे इनकार करते हो कि वो अल्लाह जो तुम्हारा खालिक, जो तुम्हारा रब, जिसने तरह तरह की नेमतों से, तरह तरह के इनामात से जो है वो तुम्हें नवाजा, और इंसान फिर तेरी ये जुर्रत कि तू अल्लाह का इनकार करता है. अल्लाह रब्बुल इज्जत ने तमाम कुफ्र करने वाले, तमाम निफाक करने वाले, तमाम फिस्क करने वाले, उन पर अल्लाह ताला ने अपने एहसानात और इनामात का जिक्र करके ताज्जुब किया है कि इतने एहसानात के होते हुए इंसान तू कैसे जालिम बन जाता है, तू कैसे कुफर करता है, तू कैसे शिर्क करता है. मोहसिन का एहसान ना मानना, उसकी ताजीम और अताप ना करना, ये कैसी अजीब बात है. कैफ तकफुरून बिल्ला, कैफ तकफुरून बिल्ला. आप भी गौर करें, आप भी सोचें कि मेरे रब के मेरे ऊपर अनगिनत इनामात हैं, तो ऐसा कैसे होता है कि मैं अल्लाह का इनकार करूं और शिर्क करूं, ऐसा कैसे हो कि मैं अल्लाह की बंदगी ना करूं, और ऐसे ऐसा कैसे हो कि मेरे अंदर इतनी जुर्रत कि मैं जो हूं वो कुरान मजीद जो है उस पर अमल ना करूं, और सारी अल्लाह की दीवी नियमतों का इस्तेमाल करूं, जमीन पर चलती फिरती हूं, फल खाती हूं, पानी पीती हूं, और अल्लाह से अपना जिस्म वजूद भी ले लिया, और उसके बाद फिर मैं अपनी मर्जी करती हूं. तो यहां पे अल्लाह रब्बुल इज्जत कहते हैं, जरा सोचो तो सही, वकुन तुम अमवातन, तुम तो मुर्दा थे. अमवात मैयत की जमा है, और इसका यही रूट भी है, नीम या ता, इसके मानी होते हैं मुर्दा और बेजान चीज के, कि तुम तो मुर्दा थे, तुम बेजान थे. इंसान जरा अपनी असली हकीकत पर गौर तो कर, तेरे वजूद की इब्तदा वो बेजान जर्रात है, कुछ भी नहीं, मट्टी में बिखरे हुए फैले हुए चंद बेजान जरात, कहां कहां से अल्लाह ने उनको इकट्ठा करके जमा किया, फिर क्या किया, फाहयाकुम, फिर तुम्हें जिंदा किया, हा या यही इसका रूट है, फिर तुम्हें जान डाली, तुम्हें जिंदा जीता जागता इंसान बनाकर खड़ा कर दिया. यहाँ पे इब्तदाई पैदाइश का जिक्र है कि पहली हालत क्या थी, मुर्दा, कुछ भी नहीं थे. दूसरी हालत क्या, कि जिंदगी दी. फिर तुम्हारी तीसरी हालत क्या होगी, तुम हमेशा जमीन पर दनदनाते नहीं फिरोगे, हमेशा जमीन पे तुम जिंदा नहीं होगे, बल्कि फिर तीसरी हालत में से गुजरोगे, तुम मायूमी तो कौन, फिर वो अल्लाह तुम्हें दोबारा जिंदगी देगा. अब आप देखें कि पहली मौत और जिंदगी के दरमियान कोई फासला नहीं, कुछ पता नहीं. अब यहाँ पे सुम्मा, अब यहाँ पे फिर, अब कितनी मुद्दत है कुछ पता नहीं, फिर युमी तो कुम, फिर तुम्हें मार दिया जाएगा, अल्लाह रब्बुल इज्जत तुम्हारी जान जो है वो ले लेगा, तुम्हें मौत आ जाएगी. और आप सोच लें, कुल्लु नफ्सिन ज़ाइकतुल मौत, हर नफ्स को मौत का मजा चखना है, फिर तुम्हें मौत आ जाएगी, सुम्मा युहयीकुम, फिर तुम्हें दोबारा जिंदगी दी जाएगी. अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, मर के भी चैन ना पाया तो किधर जाएंगे. अब आप देखिए कि अगर दुनिया में बस जीना होता, जैसे बाज लोग कहते हैं कि ईट ड्रिंक मैरी एंड डाई, तो फिर तो कोई मसला ही नहीं है. लेकिन असल बात क्या है कि दुनिया में जो है वो एक मखसूस मुद्दत गुजारने के बाद इंसान को फिर जिंदा किया जाएगा. फरमाया सुम्मा युहयीकुम, फिर तुम्हें दोबारा जिंदा किया जाएगा, और फिर जिंदा करके फिर क्या होगा, सुम्मा इलैही तुर्जाउन, फिर उसी की तरफ तुम्हें पलट कर जाना है. और ये बात तो बहुत ही डराने वाली है कि लोगों, फिर जो है वो हशर भी होगा, नशर भी होगा, फिर नामा अमाल होंगे, पुल से रात होगा, हिसाब किताब होगा, हर शख्स जो है अपने किए की जो है जजा और सजा पाएगा. आज तो ऐसा महसूस होता है ना कि बस दुनिया में जो चाहे मर्जी करें, अपनी मनमानियां, अपनी ख्वाहिशात की पूजा, कभी रस्म और रवाज, कभी जो है وہ اپنے نفس کے بندے بن کر جینے لگے، اور کبھی جو ہے کہ دنیا میں دولت کمانا ہی زندگی کا مقصد بنا لیا، ایک بنتھے بیل کی طرح پھر رہے ہیں کہ کوئی پوچھنے والا نہیں ہے. لیکن یاد رکھیں کہ ایک وقت آئے گا کہ اللہ پھر زندہ کرے گا. تو یہاں پہ انسان پر گزرنے والے چار مراحل کا ذکر کیا گیا ہے. نمبر ایک، پہلے کچھ بھی نہیں تھے مردہ. نمبر دو، پھر تمہیں زندگی ملی. نمبر تین، پھر موت. نمبر چار، پھر زندگی. اور پھر ان ساری باتوں کو نچوڑ، ثم الیہ ترجعون، کہ پھر تمہیں اللہ کی طرف پلٹ کر جانا ہے. اور اس آیت کے حصے کو آپ ہائی لائٹ کریں، سرکل کریں، اور سوچیں کہ میں نے اللہ کے پاس لوٹ کر جانے کی کیا تیاری کی ہے. نماز، روزہ، حج، زکوٰۃ، حقوق العباد، حقوق اللہ، میرا اخلاق کیسا ہے، میرا کردار کیسا ہے. دن زندگی کے مانگ کے لائے تھے چار دن، دن زندگی کے مانگ کے لائے تھے چار دن، دو آرزو میں کٹ گئے دو انتظار میں. تو سوچیں کہ میں کیا کرتی ہوں، اور جب میں اللہ کے پاس جاؤں گی تو پھر میں جو حساب کتاب ہوگا تو پھر میں کیا کروں گی. جب حشر میں پوچھا جائے گا تھا پاس خزانہ قوت کا، وہ کس مقصد پہ صرف کیا، اس وقت کہو گی کیا، بولو ہر عذر کو کانٹے پر تولو. اور آخری آیت جو سبق کی ہے، فرمایا ہو الذی خلق لکم، ہو الذی خلق لکم ما فی الارض جمیعا، وہی تو ہے جس نے تمہارے لیے زمین کی ساری چیزیں پیدا کی. اب یہاں پر جو ہے اللہ رب العزت بتا رہے ہیں کہ وہی تو ہے جس نے زمین کی ساری چیزیں تمہارے لیے پیدا کی. اب بتایا جا رہا ہے کہ وہ اللہ جو کہ تمہارے لیے جو کچھ زمین میں ہے ہر چیز کا پیدا کرنے والا ہے. اب یہاں پر جو ہے وہ انسان کی غذا، لباس، مکان، دوا، راحت، جانور، پرندے، ہوائیں، ستارے، بارش، پھل، پھول، یہاں پہ ما فی الارض جمیعا، دنیا میں جو انسان کو نعمتیں ملتی ہیں تمام نعمتوں کا اللہ تعالیٰ نے ذکر کیا ہے. اور وہ کون ہے؟ وہ اللہ تعالیٰ ہے. تو بتایا جا رہا ہے کہ جب ہر چیز کا خالق اللہ ہے تو انسان تم اپنے آپ کو اللہ کے آگے جھکا دو. فرمایا ثم مستوى الى السماء، پھر وہ آسمان کی طرف متوجہ ہوا. یہاں پہ استوا کا لفظ جو ہے یہ بہت اہم ہے. اس کا روٹ ہے سین، وو، یا. اس کے معنی ہے سیدھا کھڑا ہونے کے. اور جب اس کے ساتھ الا آ جائے، یہاں جیسے الا کی پریپوزیشن آپ کو نظر آ رہی ہے، تو اس کے معنی ہوتے ہیں کہ توجہ کرنا. تو زمین کو پیدا کرنے کے بعد، اس کی نعمتیں پیدا کرنے کے بعد، اللہ آسمان کی طرف متوجہ ہوا. فسواہن، پھر اسے جو ہے اللہ رب العزت نے ٹھیک کر دیا، برابر کر دیا. تو یہاں پہ اس کا فسواہن، اس کا روٹ بھی سین و یا ہے. یہ تسویہ، اس کے معنی ہے کسی شے کو برابر کرنا، ہموار کرنا، اعتدال اور توازن کے ساتھ جو ہے اس کو قائم کر دینا. تو آسمان کا توازن قائم کیا، اس کو بالکل اللہ رب العزت نے ٹھیک ٹھیک جو ہے وہ بنایا، ٹھیک ٹھاک بنایا. اور یہاں پہ السما کے بعد کیا کہا، فسواہن سبع سماوات، سات آسمان جو ہیں وہ اللہ تعالیٰ نے ٹھیک ٹھیک بنائے. اور السما کا لفظ بھی اسم جن سے استعمال ہوتا ہے، لیکن اس کی جمع بھی ہے سماوات. السما واحد ہے، سماوات اس کی جمع ہے. اس کا روٹ آپ پڑھ ہی چکی، کیا ہے آپ بتائیے. شاباش، سین میم واو، یہ اس کا روٹ ہے. تو سات آسمان اس نے بنائے. یہاں پہ آپ یہ بات یاد رکھیں کہ سات آسمانوں کا ذکر ہے، لیکن زمین جو ہے اس کے لیے الارض لفظ استعمال کیا گیا ہے. یاد رکھیے کہ اللہ رب العزت قرآن میں سورۃ الطلاق آیت نمبر 12 میں فرماتے ہیں وَمِنَ الْأَرْضِ مِثْلَهُنَّ، زمین بھی آسمان کی مثل ہے. اس سے پتہ چلتا ہے کہ زمین کی تعداد بھی سات ہی ہے. اور صحیح بخاری کی ایک روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس نے ظلمن کسی کی ایک بالشت زمین لے لی تو اللہ تعالیٰ اسے قیامت کے دن ساتوں زمینوں کا توق پہنائے گا. اس بخاری کی حدیث سے بھی پہلے پتہ چلتا ہے کہ سات زمینوں کا توق. تو جس طرح سات آسمان ہیں اسی طرح سات زمینیں بھی ہیں. اللہ رب العزت نے آسمان بنائے، हुआ बिकुल्ली शई इन अलीम, और वो हर चीज का इल्म रखने वाला है। अब यहाँ पे ये बात बताई जा रही है कि अल्लाह रब्बुल इज्जत जो है उसे किसी की कोई हरकत पोशीदा नहीं है, उसे खूब पता है कौन कुफर कर रहा है, कौन फिस्क कर रहा है, कौन निफाक में मुब्तिला है, और कौन जो है वो अतात और बंदगी की रविश पर कायम है। अब यहाँ पर ये बात कही जा रही है वहुवा बिकुल्ली शैइन अलीम कि वो हर चीज का इल्म रखने वाला है। तो अल्लाह ताला ने कायनात में बहुत सी चीजें बनाई और कोई चीज भी गैर जरूरी नहीं है, नहीं है चीज निकम्मी कोई जमाने में, कोई बुरा नहीं कुदरत के कारखाने में। दुनिया की हर चीज जो है वो नफा बख्श है और वो चीजें जो है वो बेकार नहीं है। और जो असल बात है वो ये है कि अल्लाह को सबका पता है कि कौन है, कहाँ पर है, क्या कर रहा है, और अब करना क्या चाहिए, एक अल्लाह की बंदगी करनी चाहिए। तो इस सबक का निचोड़ क्या है, एक ही बात, या यूहन्ना सुअबुदू रब्बकुम के ए लोगो अपने रब की बंदगी करो, और दूसरी बात सुम्मा इलेही तुरजाउन के काबा किस मुंह से जाओगे गालिब, शर्म मगर तुमको नहीं आती कि अल्लाह के पास जब जाएंगे मुलाकात करेंगे तो उस मुलाकात की क्या तैयारी की है। आप बताइए कि आज के सबक से आपने क्या अमल के उसूल लिए हैं। आयत नंबर 1 से लेकर 29 तक आपके जो अमल के उसूल हैं, जो बातें जिन्होंने आपको बहुत मुतासिर किया, आप उसको नोट करें बताएं। इसलिए कि कुरान पढ़ना है और साथ साथ जो है अपने अमल के लिए उसूल जो है वो निकालने हैं कि मैं इस कुरान की आयात को जो मुर्दा हो चुकी है कैसे जिंदा करूंगी, मैं इस कुरान को अपने हक में कैसे हुज्जत बनाऊंगी। और आप देख लीजिए कि पहली चीज मोमिनीन की सिफात है, तो क्या मोमिनीन की सिफात मेरे अंदर पाई जाती हैं, क्या मेरे अंदर तकवा है, ऐसा तकवा जो मुझे गुनाहों से रोक दे कि गुनाहों की तरफ जाते हुए कदम भी रुक जाएं, और मेरी जबान अगर किसी की गीबत चुगली झूठ और गलत बदजबानी हो रही है, गालियां हैं, तो उसी वक्त जो है तकवा की उसको लगाम दे दी जाए। फिर इसी तरह अपना अपना जायजा लें कि कहीं मेरे अंदर निफाक तो नहीं पाया जाता, मुनाफिकों की कौन कौन सी अलामतें हैं। अब देखें मुनाफिक झूठ बोलते हैं, मुनाफिक उनका दोरंगी उनके अंदर पाई जाती है, डबल फेस, और वो लोग क्या करते हैं, मफाद परस्त होते हैं, मौका परस्त, इरादे बांधता हूं सोचता हूं छोड़ देता हूं, इरादे बांधता हूं सोचता हूं तोड़ देता हूं, कहीं ऐसा ना हो जाए, कहीं ऐसा ना हो जाए। तो ये देखना है कि मेरे अंदर ऐसा तो नहीं कि मैं मौका परस्त और मौका शनास हूं। फिर तीसरी बात जो है वो ये कि ईमान लाने वालों का कहीं मैं मजाक तो नहीं उड़ाती। फिर चौथी बात जो मुनाफिकों के अंदर पाई जाती है और वो ये कि वो जब भी आजमाइशें आती हैं, जब भी जो है वो उनके ख्वाहिशात नफ्स पर जर्ब लगती है तो ठिटक कर खड़े हो जाते हैं, वो कहते हैं नहीं नहीं ये नहीं हो सकता, ये बड़ा मुश्किल है, नहीं नहीं ऐसा तो नहीं समझा था। तो वो क्या करते हैं, वाइजा अज़लमा अलैहिम क़ामू, वो क्या करते हैं, कुल्लमा अदा लहुम मशौ फीही, सहूलतें लगती हैं, मीठा मीठा वो अच्छा लगता है, जब मुश्किल होती है तो रुक जाते हैं। तो ये सोचना है कि मेरे अंदर ये तो नहीं पाया जाता। फिर उसके साथ जो अहम बात है वो ये कि कुफ्र जो है अपने अंदर से निकाला जाए। फिर इसके साथ अमल का एक उसूल कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाया जाए, और कैसे कि वो बशर थे, अल्लाह ताला कहते हैं अब्दीना, अपने बंदे को मैंने जो है कुरान दिया। कुछ लोग कहते हैं कि वो नूर थे, और कुछ लोग तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का मकाम जो है अल्लाह से भी बढ़ा देते हैं, शिर्क करते हैं। फिर इसी तरह कुरान पर ईमान लाना, और ईमान लाने के माने क्या है कि कुरान पर अमल करना। फिर इसी तरह अमल का एक उसूल ये कि जहन्नुम की आग से अपने आप को बचाना, और ईमान और अमले सवाले लाकर जन्नत की तैयारी करना। फिर इसी तरह कुरान में अल्लाह ने जो मिसालें दी हैं तो उनका मजाक ना उड़ाना, ईमान लाना। फिर फासिक की जो बुरी सिफात है उनसे अपने अंदर अपने आप को बचाना, क्योंकि खसारे में जाने वालों में शामिल नहीं हो सकते। اللہ تعالی ہم سب کو عمل کرنے والا بنائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.